यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले आज जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्नुहुँदैछ। केही बेरपछि राष्ट्रपति भवन शीतल निवासमा जेएनजी प्रतिनिधिहरूसँग छलफल हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। प्रेस सल्लाहकार पोखरेलका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनुहुनेछ। आजको छलफलमा जेएनजीको माग र आगामी राजनीतिबारे छलफल हुने उहाँको भनाई छ। राष्ट्रपतिले हिजो अन्तरिम सरकार सहित सर्वदलीय बैठक गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले देश जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एकमात्र विकल्प भएको बताउनु भएको छ। हिजो राष्ट्रपति कार्यालय शीतल निवासमा आह्वान गर्नुभएको प्रधानमन्त्री सहितको सर्वदलीय बैठकमा उहाँले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिनुभएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताउनुभयो। उहाँले राजनैतिक दलहरूमा कुनै दुविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचन बाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्याउँछ भन्ने पनि सोच्न आग्रह गर्नुभयो। उहाँले दुविधा सृजना नगरी जेएनजीको माग पनि आफूहरूले पूरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो। सरकारले आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आसन्न निर्वाचन तथा विपद व्यवस्थापनका लागि चालू आर्थिक वर्षको स्वीकृत बजेटभित्रका आयोजनाहरूबाट रकमान्तरण गरी बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अहिलेको विशेष परिस्थितिका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न स्वीकृति बजेटभित्रका आयोजनाहरूबाट रकमान्तरण गर्ने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले नेपाल विद्युत प्राधिकरणको स्रोत व्यवस्थापनका लागि 20 अर्ब रूपियाँ बराबरको ऋण पत्र निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले एसियाली विकास बैंकबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने 100 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको 58 सचिवालय बैठकले दलहरूलाई इन्कार गर्ने बाटोमा नजान आग्रह गरेको छ। भक्तपुरको गुण्डु स्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा हिजो बसेको सचिवालय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप गेवालीले सरकारलाई दलहरूलाई अस्वीकार गर्ने बाटोमा नजान र त्यो पार लाग्ने बाटो पनि होइन भन्ने बारे बैठकमा गम्भीर छलफल भएको बताउनुभयो। बैठकमा निष्पक्ष निर्वाचन भए लोकतान्त्रिक शक्ति एमाले निर्वाचनबाट नभाग्ने बारे समेत छलफल भएको छ। जेएनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने एमालेको ठहर छ। बैठक आज पनि जारी रहने उहाँले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वेकेशन विज्ञापन।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आगामी असोज 28 गते मंगलबार विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री सिंहले मध्य प्रदेश सभा सचिवालयलाई असोज 28 गते विश्वासको मत लिने भएकाले सोही अनुसार व्यवस्था मिलाइदिन पत्र पठाउनु भएको हो। गत भदौ तेस्रो साता भएको जेन्जी प्रदर्शनका क्रममा काभ्रेमा तोडफोड़ आगजनी तथा अन्य घटनामा संलग्न भएको अभियोगमा 11 जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट धरोटीमा रिहा भए लगत्तै प्रहरीले पुनः पक्राउ गरेको हो। प्रहरीले धरोटी बुझाए लगत्तै प्रहरीले सोही स्थानबाट पक्राउ गरी पुनः अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ। जिल्ला अदालतबाट 8 जना र जिल्ला प्रशासन कार्यालयबाट 3 जनालाई धरोटीमा छाड्ने आदेश भएपछि उनीहरूलाई पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलीखेलले जनाएको छ। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बनेपाले अभद्र व्यवहारमा हिजो म्याद थप गरेको हो। सरकारले निर्यातमा व्यवसायीलाई दिँदै आएको नगद अनुदान खारेज गरेको छ। चालू आर्थिक वर्ष 2082-83 बजेट नछुट्याइएको र स्रोत अभाव देखाउँदै नगद अनुदान खारेज गरिएको उद्योग विभागले जनाएको छ। विभागले सूचना जारी गरी चालू आर्थिक वर्षमा थप दायित्व सृजना हुने गरी निवेदन लिनु उपयुक्त नभएको जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज 5 थप दायित्व सृजना हुने गरी निवेदन नलिन विभागलाई पत्राचार गरेको थियो। सोही अनुसार विभागले खारेज गरेको हो। गत साताको बाढ़ीले क्षतिग्रस्त बीपी राजमार्गको 19 स्थानमा डाइभर्सन बनाएर अवरूद्ध राजमार्ग आजदेखि खुलाइएको छ। हिजो साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ट्र्याक खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। आज बिहानैदेखि सवारी साधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिएपछि राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले युद्ध विराम घोषणा गर्दै गाजामा सेना फिर्ता गर्न शुरू गरेसँगै हजारौं विस्थापित प्यालेस्टिनीहरू आफ्नो घर फर्कन थालेका छन्। 2 वर्षको क्रूर युद्धपछि गाजामा रहेका इजरायलका बाँकी बन्धकहरूका परिवारहरूमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको युद्ध विराम कायम हुने आशा जागेको छ। इजरायलले सैन्य कार्यवाही बन्द गरेको घोषणा गरेको 3 घण्टापछि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ट्रम्पको शान्ति योजनामा इजरायलले फिर्ता हुने पहिलो चरणको काम पूरा भएको पुष्टि गरेको थियो। इजरायली सेनाले अझै पनि प्यालेस्टाइनको 53% भूभाग कब्जा गरेको छ। इजरायली सेनाको फिर्तीसँगै हमासलाई गाजामा रहेका बाँकी बन्धकहरूलाई रिहा गर्न 72 घण्टाको समय सीमा तय भएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। हवस् त, नमस्कार।